तवाफ़ो सई से मुतल्लिका आसानियाँ, यानी अब तवाफ़ के दौरान भी बहुत सारे लोग मुख्तलिफ चीज़ों को अपने लिए मुश्किल समझ लेते हैं बाज़ दफ़ा, लेकिन उसमें हालांकि बहुत सारी आसानियाँ होती हैं। तो इसको देखिएगा, बैतुल्ला में हर वक़्त तवाफ़ और नमाज़ की इजाज़त है। आम तौर पे आपको पता है ना कि यहाँ आम जगहों पे रहते हुए कुछ वक्त ऐसे होते हैं जब सजदा मशरू नहीं है, बिल्कुल सूरज निकलते वक्त या डूबते वक्त, जिसको जवाल और कौन सा वक्त कहते हैं, दोपहर का जो 12 बजे होते हैं उस वक़्त, इसी तरह जब सुबह सूरज चढ़ रहा होता है तो चंद मिनट के लिए उस वक़्त सजदा करने की इजाज़त नहीं है, क्योंकि हुक्म है, बताया गया कि शैतान उस वक़्त सूरज के बिल्कुल सामने आ जाता है, तो अगर सजदा किया जाए तो उसको सजदा होता है। और जो मुशरिक कौमें थी वो ऐसे वक्तों में सूरज को सजदा करती थी, लेकिन बैतुल्ला में जाकर हर वक्त तवाफ़ और नमाज की इजाज़त है, रात दिन के किसी वक्त में भी यहाँ इनकी ममानियत नहीं है। इस बारे में सरीह और साबित शुदा हदीस के बाद लोगों को इससे रोकना मुनासिब नहीं है। तो फिर आपका एक और सवाल का भी जवाब मिल गया, क्या आप तवाफ़ कर रहे थे? अब मिसाल है कि बिल्कुल सुबह का वक्त था, फजर के बाद तवाफ़ शुरू किया, अब बीच में आपने देख लिया कि सूरज निकल आया, क्या हम रुक जाएं? क्या हम चढ़ते सूरज के वक्त तवाफ़ कर सकते हैं? बिल्कुल कर सकते हैं। इसी तरह तवाफ़ कर रहे थे, 12 बज गए, जो बिल्कुल एक निसफ़ नहार का वक्त होता है, तो क्या उस वक़्त कर सकते थे? कर सकते थे। वहाँ जाकर बहुत सारी पाबंदियाँ जो हैं वो अल्लाह ताला के हुक्म से आसान हो जाती हैं। फिर इसी तरह बवजह उज़र सवारी पर तवाफ़ और सई की इजाज़त है। उज़र की बिना पर सवार होकर तवाफ़ और सई के जवाज़ पर उम्मत का इजमा है, अलबत्ता बिला उज़र सवार होकर तवाफ़ व सई को जमहूर उलमा नापसंद करते हैं और इससे मना करते हैं, और शायद यही राय दुरुस्त हो। सवार होकर तवाफ़ और सई करने वाले इस बात के एहतमाम करें कि इनकी वजह से पैदल तवाफ़ और सई करने वाले लोगों को तकलीफ़ ना हो। अब ये सवार होना क्या है, जैसे मैंने थोड़ा सा कल तذکرہ किया था, और आप में से कोई अगर पिछले 2-3 साल से नहीं गए तो उनको एक बड़ी नई चीज़ दिखेगी, जो मैंने इस दफ़ा फर्स्ट टाइम देखी भी, बल्कि उसको एक्सपीरियंस भी किया। थर्ड फ्लोर जो होता है, यानी एक तो ग्राउंड फ्लोर है, फिर एक बीच का फ्लोर होता है, उसके बाद जो तीसरा फ्लोर बरामदों का है, उधर उन्होंने इस वक्त इलेक्ट्रिक मोटरसाइकिल्स यानी स्कूटर टाइप चीज़ होती है, बात सिंगल भी हैं, यानी कोई ऐसा तवाफ़ करने वाला जो खुद ऑपरेट कर ले तो वो सिंगल वाला ले लेते हैं, लेकिन कुछ में ऐसे लोग भी होते हैं जो खुद उसको चला भी नहीं सकते, हालांकि सिर्फ उसको हाथ में एक स्टेयरिंग लेकर तो बटन दबाना होता है, मुश्किल नहीं है बिल्कुल। तो फिर उनके लिए डबल वाला भी है, पाँव की घुटनों की जो भी तकलीफें हैं, तो ऐसे लोग फिर उस पे तवाफ़ करते हैं। कीमत है उसकी, मेरा ख्याल है जो सिंगल है 50 रियाल लगते हैं, और जो डबल लिया जाए वो 100 रियाल का है दो लोगों का। इसी तरह से इस तरह अगर सही भी करवानी है, करनी है दोनों चीज़ें, तो 200 रियाल तक है। अब उस पे मुझे भी इतफाक़ हुआ, मेरे साथ जो गए थे उनमें से एक खुद चला नहीं सकते, तो मैं उनके साथ बैठी एक तवाफ़ में, पहले ही हमारा तवाफ़ था, और जो हमारे साथ थे उन्होंने कहा कि इन बुज़ुर्गों के लिए यही बेहतर है कि आप इनको इसमें करा दें, ताकि इनका कम अज़ कम उम्र का तवाफ़ पूरा हो जाए। बिलीव मी कि उस पर बैठकर बार बार खुद को यकीन दिलाना पड़ रहा था कि हम तवाफ़ कर रहे हैं, पाँव भी नहीं ज़मीन पे लगे, आप जैसे आप स्कूटर पे बैठे हुए, इस तरह का था कि बाज़ दफ़ा जो साथी थे उनमें से एक ने कहा मुझे तो बीच में नींद भी आ रही थी, आप देखना गाड़ी घूम रही है घूम रही है, तो कह रहे थे जब अल्लाह ने आपको इतना सहूलत का तवाफ़ करा दिया तो आपका क्या इतराज़ है। ठीक है, उसमें उनके कदम नहीं लगे लेकिन पैसे लग गए, बात समझ गए ना, मजबूरी में ये चीज़ें बहुत अच्छी हैं। जानबूझ के अपने आप को खुद को मुश्किल में डालना या दूसरों को मुश्किल में डलवाना मुश्किल नहीं, इसीलिए इस तरह एक दूसरा इख्तमाम होता है, वहाँ प्रोफेशनल्स फेर रहे होते हैं, 50 रियाल लेते हैं वो तवाफ़ आपको करवा, वो फिर क्या होता है कि व्हील चेयर पर बिठा कर वो पीछे से हाथ लगाते हैं। ये जो दूसरा तवाफ़ है इसका मुझे एक जो प्लस पॉइंट लगा था कि इसमें किसी से आप गैर महरम से टक्कर नहीं होती आपकी, नीचे आप जितनी मर्जी भी कोशिश करें फिर भी कहीं ना कहीं कुछ ना कुछ इख्तलात मर्द औरतों का होता है, लेकिन ये बस जो गाड़ी में बैठ के करने वाला, इसमें कोई किसी किस्म का आप किसी के साथ लग ही नहीं सकते, अगर आप लगाएंगे तो आपका वो सवारी जो वो बंद हो जाएगी। तो हर चीज़ के कुछ प्लस है कुछ माइनस है, लेकिन अगर आप कर सकते हैं तो पैदल खुद ज़रूर कीजिए, लेकिन मुश्किल में डाल के और रोते धोते और बाद में ये कहना टांगे सूज गई, फिर उससे बेहतर है कि इंसान करे, लेकिन इस पे बैठकर फिर खुशू ना टूटे। मिसाल है कि आपके साथ कोई बैठा स्कूटर भी चला रहा था, आप तो बैठे हुए ना, फिर आप मुस्तकिल अल्लाह का बल्कि शुक्र अदा करें कि अल्लाह तूने इतनी सहूलतों वाला तवाफ़ करवा दिया मुझे, और जो किसी दूसरे को करवा देता है ये तो फिर उसका भी अजर उसके साथ ही शामिल हो जाता है। फिर इसमें मुझे जो एक प्यार आता है उन पर, जो अपने बच्चों को उठा उठा के करवा रहे होते हैं, कई मोटे घुपले मच्छे बच्चे होते हैं, बड़े बड़े भी होते हैं, और लोगों को डर ही होता है कि बच्चे पाँव में ना आ जाएं या घूम ना जाएं, तो बहुत सारे लोगों ने अपने बच्चों को साथ लिया होता है और वो उनको उठा उठा के तवाफ़ कराते हैं, तो इंशाल्लाह इसका अजर है। यहाँ एक सवाल फिर आ गया जहन में, आपके भी आ सकता है, कि बच्चों को अगर हम हज या उमरा कराते हैं तो क्या उसका अजर है? बिल्कुल जायज़ भी है, अजर भी है, और अजर किसको मिलता है? माँ और बाप को मिलता है, बच्चे तो मुकल्लफ नहीं है, लेकिन बालिग होने के बाद उनके ऊपर फिर अपना हज जो है वो लाजिम हो जाता है। वो लाजिम है वैसे ही है, क्योंकि वजह क्या है, इसलिए कि हज की शरायत में से एक बलूगत भी है, तो वो तो बालिग होने से पहले कर लिया था। हाँ, किसी ने 17-18 साल की उम्र में, यंग एज में लड़के ने बच्ची ने कर लिया, तो इंशाल्लाह उनके सर से जो हज का फरीजा था वो फिर अदा हो जाता है। ठीक है, फिर इसमें एक छोटी सी चीज़ आपकी मदद के लिए ज़रूर कहूँगी, बिला वजह मर्दों में ना घुसे। जैसे अब हम तवाफ़ की बात कर रहे हैं ना, तवाफ़ और सही में है, आप देखिए थोड़ा कम कर लें, आप 4 तवाफ़ ना करें ना, आप एक ही करें, आहिस्ता आहिस्ता करें, और इसकी सहूलत क्या है, आपको 7 चक्कर करने हैं, कोई ज़रूरी नहीं आप सारे 7 इकट्ठे करें, आपको ज़रूरी नहीं कि आधे घंटे में करें, हमने किसको गिनाना है, किसको बताना है, आप सारा दिन लगाकर एक तवाफ़ करें, थोड़ा सा करके बैठ जाएं, फिर एक चक्कर लगा लिया, जमजम पी लिया, चलती जाएं बैठती जाएं, और जो ऊपर बरामदे यानी उन्होंने जो खास जगह ही सिर्फ तवाफ वालों के लिए बनाई है, उसमें ये सहूलत हो जाती है कि फिर दूसरे लोग साथ नहीं टकराते। तो ये अब आपकी अपनी मर्जी है, लेकिन बहुत ज़्यादा रश में जाकर मर्दों में रहना और छोटा तवाफ़ का शौक करना वो उस सूरत में बेहतर है कि जब आपका किसी का साथ ना लगे। ठीक है, फिर इसी तरह से आप देखिए हजरे अस्वद को बोसा देने, छूने और इशारा करने में इख्तियार, ये भी अहम चीज़ है, गलती है लोगों के जहनों में इसके बारे में, तो इसको देखिएगा। अहादीस शरीफा से हजरे अस्वद के बारे में दर्जा ज़ेल बातें साबित हैं। नंबर एक, इस पर सजदा करना और इसे बोसा देना, यानी अगर मौका मिल जाए तो ये जायज़ है। इसे हाथ से छूना और बोसा देना, इसे बोसा देना, यानी एक काम भी कर सकते हैं, दोनों इकट्ठे भी कर सकते हैं। फिर इसे हाथ से छूकर छूने वाले हाथ को चूमना, इसे छड़ी से छूकर छड़ी को चूमना, इसकी तरफ दूर से इशारा करना, एक ही तवाफ के बाद चक्रों में इसे हाथ से छूना और बाद में ना छूना, ये सब सूरतें जायज़ और दुरुस्त हैं। तवाफ करने वाला अपनी इस्तेताअत और सहूलत के मुताबिक जैसे चाहे इख्तियार कर ले। इसको समझिएगा, जब भी आपने तवाफ शुरू करना है, आपने हजरे अस्वद से करना है, अल्हम्दुलिल्लाह दूर से अगर आप देखें ना, तो वहाँ एक ग्रीन कलर की लाइन लगी होती है, करीब भी लगी होती है, और एंड तक वो पीछे दीवार पे, इवन जिस फ्लोर पे भी आप करें, बिदाया तो तवाफ़ लिखा होता है, इब्तदा तवाफ़ की, उस ग्रीन लाइन पे खड़े हो जाएं। अब आपका रुख किबले की तरफ है, अगर आप बिल्कुल करीब है, जो आजकल इम्पॉसिबल होता है, क्योंकि वैसे ही वहाँ लोग खड़े होते हैं जो शुतरे होते हैं, जो लोगों को वहाँ जाने से रोक रहे हैं, तो आम पहली सूरत है कि आप खुद हजरे अस्वद को हाथ रखें और बोसा भी दें, लेकिन ये इम्पॉसिबल है आजकल, ये पॉसिबल ही नहीं हो सकता। ठीक है, ये भी नहीं करा। अब दूसरा ये है कि सजदा नहीं कर सके, सिर्फ हाथ से टच करें, ये भी नहीं मुमकिन हुआ, बोसा भी नहीं देना। अब जो ज़्यादा से ज़्यादा अब हम कर पाते हैं, वो क्या करते हैं, जब खड़े होते हैं तो अपने दोनों हाथों को ऐसे खड़ा करके बिस्मिल्लाह ही अल्लाह अकबर कहना होता है। अब चूंकि आपके हाथ उसको नहीं छुए, तो फिर इसको नहीं चूमना, लोग क्या करते हैं यूं करके, फिर बाद तो आंखों को भी लगा लेते हैं, ऐसा नहीं करना। ठीक है, यानी तवाफ शुरू करते वक्त आपने हाथों से बस इशारा करना है, दूर से इशारा कर दिया, दैट्स इट, इतना काफ़ी है। हाँ, लेकिन अगर ये ऊपर जितनी चीज़ें लिखी हैं इनमें से अगर आपको मौका मिल जाए किसी में, तो कोई हर्ज की बात नहीं, और किसी एक तवाफ के चक्कर में मिल जाए, किसी में ना मिले, तो इसमें भी कोई हर्ज की बात नहीं है। बात क्लियर है? सब ने एक ही जगह से करना होता है ना, उसमें भी शुरू का जो हिस्सा होता है वो सबसे ज़्यादा रश उधर होता है, क्योंकि मुलतज़म भी उधर ही है, जो खाना काबा के दरवाजे और हजरत अस्वद के बीच की जगह ना, उसको मुलतज़म कहते हैं, और उधर चिपक के दुआ मांगने का हुक्म मिलता है। फिर इसी तरह हजरत अस्वद भी उधर है, दरवाज़ा भी काबा का उधर है, सबसे ज़्यादा रश उधर होता है। तो जब शुरू करें ना, थोड़ा दूर से करें, बीच में होंगे तो फिर बहुत ज़्यादा डर पड़ेगा कि आपको दूसरों के साथ टच होना पड़ेगा। फिर इसी तरह से देखिएगा रुकने यमानी के छूने के बारे में आसानी, रुकने यमानी को बोसा देना तो किसी हदीस से साबित नहीं, इसे छूना मुमकिन हो तो तवाफ़ करने वाला छू ले, अगर छूना दुश्वार हो तो इसे छुए बगैर गुजर जाए, छूने की सूरत में छूने वाले हाथ को एक राय के मुताबिक चूम ले, दूसरी राय के मुताबिक इसको चूमना नहीं, रुकने यमानी को ना छूने की सूरत में इसकी तरफ इशारा करना साबित नहीं, رکنے یمانی سمجھ گئے، بالکل آخری کارنر، یعنی ایک جس کونے سے شروع کیا تھا اور ایک وہ جس کونے کو ختم کر رہے ہیں، اور بیچ کی ایک درمیانی دیوار ہے. ادھر عموماً اگر آپ چھونا چاہیں تو چھو سکتے ہیں، اتنا رش نہیں ہوتا، لیکن یہ ہے کہ اگر چھو لیا تو پھر ہاتھ چوم بھی سکتے ہیں نہیں، لیکن اگر چوما نہیں تو پھر اس کو بھی سیم ایسی جیسے شروع کر کیا رکن یمانی کے پاس جائیں تو اس کی طرف بھی آپ اشارہ کر سکتے ہیں، دیٹس اٹ، صرف چھونا نہیں ہے ادھر، ٹھیک ہے. پھر اسی طرح سے کعبہ شریف سے دور رہ کر طواف کی اجازت، کعبہ شریف سے قریب رہتے ہوئے طواف کرنا مستحب ہے، یعنی جتنے قریب ہوں گے اتنا اچھا ہے، البتہ حسب حالات اس سے دور رہتے ہوئے بھی طواف کی اجازت ہے، ٹھیک ہے. یعنی اب آپ خود سوچئے نا کہ آپ جتنے لوگ ہوتے ہیں سارے تو قریب کر ہی نہیں سکتے، لیکن بہرحال جتنے ویسے آپ قریب ہوں آپ کو فیلنگز اتنی ہی اچھی آتی ہیں، اور آپ کو تھا کہ اس میں سے خوشبو آتی ہے نا جو وہ وہاں تھوڑی تھوڑی دیر بعد لگاتے رہتے ہیں، اور پورے چکروں میں پورے دنوں میں انشاءاللہ کوئی ایک دن اللہ سے مانگے ضرور کہ آپ کو اتنا قریب سے موقع ملے کہ آپ بالکل یعنی محسوس. اب کعبے کی دیواروں کو نہیں چومنا، یہ بھی ابھی سے لکھ لیں، اس میں نہیں بھی لکھا ہوا، لیکن لوگ کعبے کو جہاں سے منہ ادھر چوم رہے ہیں، چاٹ رہے ہیں، ہاتھ مل رہے ہیں، ایسا ایک ہے محبت، پیار ہے، ایک نئی چیز ہے، فیل کر رہے ہیں، اٹس لو. لیکن عبادت سمجھ کے اس کو چومنا، پھر اس اپنے ہاتھوں کو چومنا، ایسی کوئی چیز موجود نہیں. صرف چھونے کی یا چومنے کی جو اجازت ہے وہ حجر اسود کو بھی ہے اور رکن یمانی کو بھی ہے، ٹھیک ہے. پھر اب دیکھیں طواف اور سعی کے ہر چکر میں مخصوص ذکر اور دعا کا نہ ہونا، ہمارے کلچر میں یہ بہت ہی کامن ہے، پہلے چکر کی دعا، دوسرے کی دعا. تو آپ دیکھیے طواف اور سعی کے کسی چکر کے لیے کوئی متعین ذکر یا مخصوص دعا نہیں. رکن یمانی اور حجر اسود کے درمیان ربنا آتینا فی الدنیا حسنتم و فی الآخرتی حسنتم و قنا عذاب النار پڑھنا آن حضرت صلی اللہ علیہ وسلم سے ثابت ہے. دوران سعی سلف و صالحین کی ایک جماعت سے رب اغفر ورحم انک الاعز الاکرم پڑھنا ثابت ہے، ٹھیک ہے. تو الگ سے کوئی دعائیں نہیں، لیکن یہ ہے کہ طواف کے دوران اپنے دل کے خوشو سے کچھ بھی مانگیے، قرآن بھی پڑھ سکتے ہیں، ذکر اذکار بھی کر سکتے ہیں، غور و فکر بھی کر سکتے ہیں، اور دعائیں بھی مانگ سکتے ہیں آپ، ٹھیک ہے. خاموش بھی رہ سکتے ہیں، لیکن باتیں نہیں کرنی چاہیے. ہاں ضرورت پڑے تو کیا آسانی ہے. نیکسٹ چیز دیکھیے گا، دوران طواف گفتگو کی اجازت ہے، یعنی کہنے سننے کی اجازت ہے، البتہ غیر ضروری اور بے لگام گفتگو کی اجازت نہیں. خیر کی بات کرتے ہوئے بھی کم از کم بول چال پر اکتفا کرنے کا حکم دیا گیا ہے. دوران طواف بعض لوگوں کا موبائل کے ذریعے گپ شپ میں مشغول ہونا محرومی اور بد نصیبی ہے، یہ بھی اب دیکھا گیا، طواف کے دوران بھی لوگ باتیں کر رہے ہوتے ہیں، نہیں کرنا چاہیے. فون پہ ادھر ادھر کی باتیں، یا دو لوگ ساتھ ہیں، بعض لوگ پوری شاپنگ اپنی جو ہے نا وہ ڈسکس کر لیتے ہیں بیچ میں اس طرح کی کہ جس کو آپ کہہ سکتے ہیں کہ جی ہم باتیں تو ہم کر ہی سکتے ہیں نا، غیر ضروری باتیں نہیں کرنی چاہیے، تو توجہ ہٹ جائے گی. آپ دیکھیں نا کہ نماز کے دوران بھی تو آپ اور میں فالتو بات کرنے کا سوچ بھی نہیں سکتے، تو طواف اور نماز میں بس اتنا ہی فرق ہے کہ نماز کے دوران تو بات کرنے کی بالکل اجازت نہیں، کھانے کی بھی اجازت نہیں. اب یہاں کھانے کی بات نہیں، لیکن یہ آپ کو میں بتا دیتی ہوں، آپ کو ضرورت ہے کسی چیز کے، کھانے کی، پانی کی، پیاس کی، تو آپ طواف کے دوران کھا سکتے ہیں، پی بھی سکتے ہیں، کھا بھی سکتے ہیں، لیکن یہ ہے بات بھی کر سکتے ہیں، لیکن صرف اسی چیزوں میں نہیں پڑھ کے رہ جانا چاہیے، ٹھیک ہے. پھر اسی طرح دوران طواف پانی پینے کی اجازت ہے. اس طرح طواف کرنے والا حسب حاجت کوئی ہلکی اور پھلکی چیز بھی لے سکتا ہے، مثلا کھجور ہے، کوئی نٹ رکھے ہوئے پاس، کوئی بھی، بعض دفعہ شوگر پیشنٹس ہوتے ہیں، تکلیف کا ہے احساس، تو کھا سکتے ہیں ایسے وقت میں. پھر دیکھیں طواف میں تسلسل کا شرط نہ ہونا، جو میں نے ابھی بتایا کہ ساتوں چکر ضروری نہیں کہ ساتھ ہی کریں. ایون اگر آپ نے طواف شروع کیا اور دو چکر لگا کر آپ گھر چلے جائیں، اگلے دن واپس آئیں، تیسرے چکر سے شروع کریں گے، پچھلا سایہ نہیں ہوتا. ہاں جیسے وہ گرین لین پہ ختم کریں نا تو چکر پورا ہو گیا، گن لیجئے میں نے ایک کر لیا، دو کر لیے، اب تھک گئے ہیں یا گھر والے بلا رہے ہیں یا سب کو کہیں ملنا تھا، اب چلے جائیے واپس، دوبارہ کل آئیں گے یا دن میں رات میں جب آپ کو موقع ملے تو تیسرے چکر سے شروع. کتنی آسانی ہے. اللہ کیا چاہتا ہے کہ آپ اور میں عبادت کو انجوائے کریں، انٹرسٹ کے ساتھ کریں، تو لہٰذا یہ سہولتیں دی ہوئی ہیں. دوبارہ طواف شروع کرنے پر سابقہ چکروں کا شمار کرنا، طواف میں تسلسل کا برقرار رکھنا ضروری نہیں، ضرورت کی بنا پر توقف یعنی سٹاپ کرنے کی اجازت ہے، اور دوبارہ طواف شروع کرتے وقت سابقہ چکروں کو شمار کیا جائے گا۔ باجماعت فرض نماز شروع ہونے پر مرد حضرات پر لازم ہے کہ طواف روک لیں اور جماعت کے بعد اسی جگہ سے اس کا آغاز کریں جہاں انہوں نے طواف کو ادھورا چھوڑا تھا۔ نماز جنازہ کی صورت میں بھی آباز ائمہ کرام کے نزدیک طواف جاری رکھنا افضل ہے، اور بعض کے نزدیک نماز جنازہ میں شریک ہونا بہتر ہے۔ افضلیت میں اختلاف کے باوجود جمہور علماء امت میں سابقہ چکروں کو شمار کرنے میں کوئی اختلاف نہیں ہے۔ تو بات کلیئر ہے کہ بیچ میں رک جائیں تو وہیں سے شروع کر لیں جہاں پہ رکا تھا۔ طواف کی دو رکعتوں کی ادائیگی کے لیے جگہ کی پابندی نہ ہونا۔ آپ کو کہتے ہیں نا، ہر طواف کے آخر میں دو رکعتیں پڑھنی ہوتی ہیں۔ پسندیدہ اور مستحب کیا ہے؟ مقام ابراہیم کے پیچھے پڑھنا، لیکن انہیں کسی بھی دوسری جگہ مسجد حرام کے اندر یا باہر ادا کرنا جائز ہے۔ اتنا مشکل ہو جاتا ہے اس وقت، جو چیز میں آپ کو اپنی آنکھوں دیکھی بیان کر سکتی ہوں اور آپ کبھی بھی وہ نہ کیجیے گا، وہ کیا ہے؟ نہ سمجھی، اور انتہائی نہ سمجھی کی بات ہے، لوگ طواف پورا کیا صحن میں ہی اپنے نفل شروع کر دیتے ہیں۔ اب باقی لوگ طواف کے لیے آ رہے ہیں، بیچ میں آپ ہیں، پاؤں سے روندے جاتے ہیں۔ یقین کریں، میں نے وہ جو سپاہی ہوتے ہیں ان کو عورتوں کے ایسے ابایوں کے کناروں سے یا سکافوں سے کھینچتے ہوئے بھی دیکھا ہے۔ خود آپ کو اتنا برا لگ رہا ہوتا ہے جب آپ ایک دم اپنے دھیان طواف کر رہے ہیں تو نیچے کوئی سجدے میں گیا ہو، کتنی بے روبی ہے۔ کبھی نہ کریں، انہوں نے پوری جگہ بنا دی ہے، باہر صحن میں نہیں۔ صحن کے بعد جو سب سے پہلے برآمدے ہیں نا چھوٹے والے، انہوں نے اوپر لکھا ہوا ہے مردوں کے دو رکعت پڑھنے کی جگہ طواف کی، اور پیچھے جائیں صفحہ مروہ سے بھی دور آپ چلے جاتے ہیں تو ادھر خاص طور پہ لکھا ہوا ہے، وہاں جا کے سہولت سے پڑھیں۔ وہاں وضو کا بھی انتظام ہے، وہاں پانی پینے کی جگہ بھی بنی ہوئی، اور وہاں صرف عورتیں ہوتی ہیں۔ ہے تھوڑا دور، ہم لوگ جب باب فہد اور عبدالعزیز ٹور زیادہ یوز کرتے ہیں نا، جو لوگ موسٹلی ہم لوگ ادھر رہتے ہیں جو بھی اس طرف کا علاقہ ہے، تو ان کو وہ تھوڑا سا دور لگتا ہے، لیکن مطلب میرا دل کر رہا ہے کہ میں آنکھوں سے آپ کو دیکھی ہوئی وہ چیزیں دکھاؤں کہ جو اس وقت آپ کے لیے شارٹیسٹ رستہ حرم میں جانے کا نیا دروازہ بنا ہے۔ اب سب سے پہلے ملک فہد تھا اور عبدالعزیز، یہ دو دروازے ہم لوگ شروع سے یوز کرتے ہیں۔ فہد بالکل ایگزیکٹلی ہلٹن ہوٹل کے سامنے ہے، جس کو بن داؤد بلڈنگ بھی کہتے ہیں، کے ایف سی بھی ادھر ہے۔ آپ ادھر سے نکلیں کٹ، یہاں سے بالکل جتنا وہ سامنی دیوار ہے اتنا ہی ہے، بہت قریب پڑتا ہے آپ کو۔ ملک عبدالعزیز والا ان کو قریب پڑتا ہے جو لوگ ٹاور کے ہوٹلز میں رہتے ہیں یا ادھر سے سائڈ پہ آتے ہیں۔ اب ان دونوں سے سب سے زیادہ حرم میں قریب پہنچنے کا شارٹ کٹ، اور ابھی بہت سارے لوگوں کو پتہ بھی نہیں ہے، ایک نیا دروازہ باب عبداللہ جو ان کی نیو ایکسٹینشن ہے۔ اگر آپ میرے مائنڈ میپ کے ساتھ چل رہے ہو تو ملک فہد کے بعد سیدھا ہی چلتے جائیں تو وہاں آپ کو ایک بڑا سا نیا دروازہ۔ ایک تو سب سے بڑی خوبی، اور وہ سسٹر جن کو نماز کی وجہ سے پیریڈس کے لیے اندر نہیں جا سکتی نا، اس دروازے میں آپ کھڑے ہیں آپ کو ایسے بڑا کعبہ نظر آتا ہے جیسے پتہ نہیں انہوں نے کوئی وہاں، مجھے لگتا ہے کوئی مرر لگایا یا کیا ہے، یعنی اس دروازے میں کھڑے ہیں تو آپ بالکل ایسے ہوتا ہے آپ کعبے کے سامنے کھڑے ہوئے ہیں، اور وہ دروازہ جائیں سیدھا ایگزیکٹلی آپ ود ان دو چار پانچ منٹ حرم کے اندر کعبے کے پاس پہنچ جاتے ہیں۔ اور ادھر سے کم لوگ جاتے ہیں ابھی کیونکہ نہیں ایکسٹینڈ، ادھر کے سارے خالی ہوتی ہیں جگہ بھی، خالی سے مراد کمپیریٹیولی باقی باہر تو بالکل رش پہ رش ہے، یہ ساری ادھر جاتی ہیں۔ پھر انجم ہوٹل ہے جہاں سے جدہ روڈ آتی ہے، تو اگر آپ کو موقع ملے ایک راستہ ڈھونڈ لیں، ہمیشہ اس سے جائیں اس سے آئیں، اس میں گھومنے کا خطرہ بھی نہیں ہوتا، گھر والوں کو بھی پتہ ہوتا ہے، اور اس میں ایک اور پلس پوائنٹ ہے، بالکل اسی کے ساتھ لائبریری کا سائن لگا ہوا ہے اور اوپر چھت پہ جانے کی سیڑھیاں بھی ہیں، ایکسکلیٹر تین ہے، ایک ادھر ہے، ایک ادھر ملک عبدالعزیز کے ساتھ ہے، اور ایک بالکل بیک پہ ہے۔ سہولت سے کریں، پہلے دن جا کر سمجھیں، کوئی گھبرانے کی ضرورت نہیں، آپ اللہ کے گھر میں ہیں۔ یقین کریں آپ گھبرا جائیں گے نا تو آپ جہاں کھڑے ہیں آپ کو وہ بھی نہیں یاد رہے گا۔ پہلے اپنے رستے ناپیں، ہوٹل میں کدھر سے کدھر آتی ہوں، اگر ہوٹل دور ہے تو بس سے، اور جو ٹاور کی بلڈنگ ہے اس کے بیک پہ اب انہوں نے بسوں کا موقف بنایا ہوا ہے، تقریباً وہ بھی اچھا خاصا فاصلہ بن جاتا ہے، لیکن جب آپ ادھر سے آئیں گے نا تو سب سے پہلے آپ کے سامنے ملک عبدالعزیز ہی آئے گا۔ اگر آپ اس کے بالکل ساتھ ہی دیکھیں نا تو اوپر چڑھنے کی سیڑھی ہے۔ رمضان میں نے دیکھا ہے بہت ساری سسٹرز موسٹ آف دا ٹائم اوپر ہی رہی ہیں، اوپر فائدہ یہ ہوتا ہے کہ کھلی جگہ ہوتی ہے اور عورتوں کا سیکشن الگ ہے مردوں کا الگ ہے، اور اس کے بھی اندر اوپر طواف کرنے کا موقع مل جاتا ہے۔ تو جو بھی جگہ ڈھونڈ لیں، اب یہ اب آپ ظاہر ہے کہ وہاں جائیں گے تو آپ کو آسانی سے پتہ لگے گا، ان کے لیے سب کے لیے یہ کہ ایک دروازے سے ہمیشہ آ جائیں، اس میں ایک دو بار آنے کے بعد آپ کو خود بھی سمجھ آ جاتا ہے، کبھی بھول جائیں، بھٹک جائیں کہیں کہاں ہے، आप वहां पहुंच जाए जहां आप आखिरी दफा किसी को छोड़ा था, बाप को, भाई को, बच्चे को, शौहर को, जो भी साथ है या आपकी दोस्त है, जहां बिछड़े थे ना उधर से कभी ना हिले। ये चीज मैंने हजरत आयशा के वाक्य में कई दफा पॉइंट आउट की है कि जब वो बिछड़ गई थी काफले से तो किधर बैठी थी, जहां बिछड़ी थी तभी तो मिल गई। वो इधर होती वो उधर आते, वो इधर जाते वो इधर आते, नहीं मिल पाते। ठीक है, तो इंशाल्लाह अल्लाह ताला आपकी मदद है, और बड़े मिरेकल्स होते हैं, ऐसी ऐसी चीज़ें हो जाती हैं कि आप कहते हैं वाकई अल्लाह ताला आप बहुत ही करीब हैं हमारे।